नॉर्वे में गैर कानूनी तौर पर मुकीम पाकिस्तानियों की वापसी में तेजी। खैबर पख्तूनख्वा में पोलियो वैक्सीन के मुखालिफ वालिदैन की तादाद में कमी। सऊदी अरब में फांसियों की बढ़ती तादाद पर एमनेस्टी को तशवीश। और माउंट एवरेस्ट के रास्ते में आता पानी एक मसला। ये BBC उर्दू सर्विस है, नुखबत मलिक से खबरें सुनिए। यूरोपी मुल्क नॉर्वे ने गैर कानूनी तारकिन वतन को मुल्क से बेदखल करने के लिए नए और सख्त कवानीन मुतारिफ करवाए हैं, जिनके तहत वहां गैर कानूनी तौर पर रहने वाले पाकिस्तानियों को मुल्क से निकालने का सिलसिला तेज़ कर दिया गया है। गुज़श्ता चंद हफ्तों में 30 के करीब पाकिस्तानियों को वतन वापस भेजा जा चुका है। नॉर्वे की पार्लियामेंट से मंजूर होने वाले इस नए कानून के तहत पुलिस को उन अफराद को हिरासत में लेने का इख्तियार दे दिया गया है जिनके बारे में ये तासुर हो कि उनकी सियासी पनाह की दरख्वास्त मंजूर होने का इम्कान बहुत कम है। इस नए कानून की इजरा की वजह बताते हुए नॉर्वे के सफारतखाने में तारकीन वतन या इमिग्रेशन के अताशी तोरबन कलांद ने BBC को बताया।
इस वक्त बड़ी तादाद में पनाह गुजीन हमारे पास आ रहे हैं। सियासी पनाह के लिए मिलने वाली तमाम दरखास्तों पर काम करना और इतनी बड़ी तादाद में लोगों को संभालना एक चैलेंज है और हमारे सिस्टम पर बोझ बहुत बढ़ गया है। मिसाल के तौर पर नॉर्वे को सिर्फ इस साल में 400 पाकिस्तानियों की सियासी पनाह के लिए दरखास्तें मौसूल हो चुकी हैं, जबकि गुज़श्ता बरस 112 दरखास्तें मौसूल हुई थी।
खैबर पख्तूनख्वा में इंसदाद पोलियो मुहिम में बच्चों को इस मर्ज से बचाव के कतरे देने से इनकार करने वाले वालिदैन की तादाद में कमी आई है और अब यह तादाद 34,000 से कम होकर 5,000 से 8,000 तक रह गई है। लेकिन इंतजामिया ने उन इनकारी वालिदैन के खिलाफ भी सख्त कार्रवाई का फैसला किया है। पेशावर से अजीज़ुल्लाह खान।
इस माह इंसदाद पोलियो मुहिम के दौरान सुबह भर में कोई 55 लाख बच्चों को इस मर्ज से बचाव के कतरे दिए गए, जिनमें से कोई 34,000 वालदैन ने अपने बच्चों को ये कतरे देने से इनकार कर दिया था। उलमा और इलाके के मुंतखब अराकीन की मदद से बेशतर वालदैन अपने बच्चों को इंसदाद पोलियो के कतरे देने पर राजी हुए, लेकिन अब भी कोई 5,000 से 8,000 वालदैन इनकार कर रहे हैं। ऐसी इतलात हैं कि पिशावर की सतह पर डिप्टी कमिश्नर ने पर सख्तगीर वालदैन के खिलाफ इंतजामिया की जानिब से कानूनी कार्रवाई के इशारे भी दिए गए हैं।
तुर्क वजीर आजम अहमद दाऊद ओग्लो ने कहा है कि उनके मुल्क की जानिब से रूसी तैयारा गिराए जाने का वाकया शिद्दत पसंद तंजीम दौलत इस्लामिया से जंग के मुश्तरका मकसद से आलमी बरादरी की तवज्जो हटने की वजह नहीं बनना चाहिए। उन्होंने मजीद कहा है कि मंगल को पेश आने वाला वाकया किसी खास मुल्क के खिलाफ की गई कार्रवाई नहीं थी बल्कि तुर्की की जानिब से अपनी सरजमीन के तहफ्फुज का मुजाहरा था। तुर्की के F-16 तैयारों ने मंगल को शाम और तुर्की की सरहद के करीब एक रूसी जंगी तैयारे को निशाना बनाया था और इसका मलबा शाम के सरहदी सूबे लाज़िकिया की हदूद में गिरा था। माल्टा में दौलत मुश्तरका के सरबराहान का इजलास शुरू हो गया है। इस इजलास में तमाम 53 ममालिक के सरबराह शिरकत कर रहे हैं और इजलास का इफ्तिताह मलिका एलिजाबेथ ने किया है। इस इजलास में आइंदा 2 रोज में जो मौजूद जेर बहस आएंगे उनमें शिद्दत पसंदी का खतरा और माहौलियाती तब्दीली के असरात शामिल हैं। इंसानी हकूक की आलमी तंजीम एमनेस्टी इंटरनेशनल ने इन इत्तलात पर तशवीश का इजहार किया है, जिनके मुताबिक सऊदी अरब के हुक्काम एक दिन में दर्जनों अफराद की सजाए मौत पर अमल दरामद करेंगे। उबैद मलिक।
सऊदी अरब के 2 अखबारात ने खबर दी है कि मुल्क में दहशतगर्दी के मुजरिम 55 अफराद की सजाए मौत पर अमल दरामद होना बाकी है। एमनेस्टी इंटरनेशनल ने कहा है कि वो इन खबरों को संजीदगी से ले रही है। तंजीम का कहना है कि एक अंदाजे के मुताबिक इस साल 151 अफराद की सजाए मौत पर अमल दरामद किया गया है, जो कि 1995 से अब तक सबसे ज्यादा तादाद है। सऊदी अखबारात के मुताबिक जिन मुजरिमों की सजाओं पर अमल दरामद किया जाएगा उनमें अलकायदा के शिद्दत पसंद और अवामिया इलाके के लोग हैं।
बरतानवी साइंसदानों का कहना है कि माउंट एवरेस्ट के करीब एक ग्लेशियर के करीब पानी की झीलें बन रही हैं, जो इस बात का वाज़ह इशारा है कि इलाके में बर्फ तेजी से पिघल रही है। शुमाइला खान।
बरतानवी साइंसदानों का कहना है कि ये झीलें तालाबों की सूरत में एक दूसरे से जुड़ते हुए कोह पैमाओं के लिए माउंट एवरेस्ट के रास्ते को दुश्वार बना देंगी। दुनिया की बुलंद तरीन चोटी माउंट एवरेस्ट के नज़दीक मौजूद खुम्बू ग्लेशियर साइंसदानों के मुताबिक जिस तरह पिघल रहा है यूं बिफर भी सकता है, जिससे पानी निचले इलाकों में आ जाएगा। बरतानवी साइंसदानों ने 15 साल के दौरान सैटेलाइट तस्वीरों और 3 जमीनी सर्वेज के बाद ये नतीजे निकाले हैं।
आज के बुलेटिन पर अपनी राय हमें ट्विटर पर भी दे सकते हैं। मेरा ट्विटर हैंडल है @NukeMalik। खबरें अभी जारी हैं, ये BBC उर्दू सर्विस है।
گھر سے لے کر باہر تک امتیاز کا شکار عورت۔
کریٹو چیزیں کرنے کا بہت شوق ہے اور یہاں پہ نہیں کر سک رہی تھی، یا لوگ بولتے تھے نہیں یار امیر ہوتی،
لیکن پھر بھی دوسروں کے لیے مثال عورت۔
وہ سوچتے ہوئے کہ شاید اور لڑکیاں چلیں، ہم نے ڈھابے میٹ اپس رکھے کراچی میں بھی۔
منگل 1 دسمبر تک خواتین کی آبیتیوں اور خصوصی کہانیوں کے لیے bbcurdu.com پر نظر رکھیے۔
آج بھی ہم عورتوں کو لے کر، ان کی بیسک چیزوں کو لے کر سوچتے ہی نہیں۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ اسرائیل کا کہنا ہے کہ اس نے متحدہ عرب امارات کے ساتھ ایک نیا سفارتی مشن کھولنے کا منصوبہ بنایا ہے۔ دونوں ملکوں میں سفارتی تعلقات نہیں ہیں۔ اس بیورو کے تحت ایک سفارتکار کو ابو ظہبی میں قائم توانائی کے ماحول دوست ادارے میں تعینات کیا جائے گا۔ وزارت خارجہ کا کہنا ہے کہ متحدہ عرب امارات میں اسرائیل کی یہ پہلی اور کھلے طور سے باضابطہ موجودگی ہوگی۔ بھارت کے شہر ممبئی میں اسکول کے 4 لڑکوں کو حراست میں لیا گیا ہے۔ ان پر ایک ساتھی طالبہ کے ساتھ مبینہ جنسی زیادتی کا الزام ہے۔ پولیس کا کہنا ہے کہ ان لڑکوں نے گینگ ریپ کی اس کارروائی کی ویڈیو بنا کر واٹس ایپ پہ شیئر کی ہے۔ زیادتی کا شکار ہونے والی لڑکی کے ایک رشتہ دار کی نشاندہی پر پولیس نے ان لڑکوں کو گرفتار کیا ہے۔ یہ واقعہ ایک ایسے وقت میں سامنے آیا ہے جب ملک میں 3 سال قبل ہونے والے ایک ہائی پروفائل گینگ ریپ کیس کا کم عمر مجرم جلد ہی جیل سے رہا ہونے والا ہے۔ جاپان کے وزیر اعظم شنزو آبے نے اپنے وزراء کو حکم دیا ہے کہ وہ اخراجات کا ایک ایسا منصوبہ بنائیں جس کے ذریعے ملک کے غریب ترین پینشنرز کو $24 بلین سے زیادہ کی رقم کیش میں بانٹی جائے گی۔ جاپان کی معیشت ان دنوں مندی کا شکار ہے۔ ملک کے سینئر حکام کا کہنا ہے کہ یہ کارروائی معیشت کو مستحکم کرنے کے لیے کی جا رہی ہے اور اس سے 1 کروڑ غریب جاپانی افراد کو $250 فی فرد ملیں گے۔ چین میں بڑی بروکر کمپنیز کے اس اعلان کے بعد کہ انہیں تحقیقات کا سامنا کرنا پڑ رہا ہے، چین کی اسٹاک مارکیٹس میں حصص کا کاروبار 5% مندی پر بند ہوا ہے۔ چین میں جن بروکر کمپنیز کی تحقیقات ہو رہی ہیں ان میں ملک کی بڑی بروکر کمپنی بھی شامل ہے اور اس کے کچھ ملازمین پر بدعنوانی کے الزامات بھی ہیں۔ ملک میں موجود بہت سے نامہ نگاروں کا کہنا ہے کہ یہ اقدام چین کی عوام کی جانب سے حکومت کی ایسی کارروائی کے طور پر دیکھا جا رہا ہے جس میں وہ جون میں گرنے والے شنگھائی انڈیکس سے اپنے اوپر لگے الزامات کا رخ تبدیل کرنے کی کوشش کر رہی ہے۔ اور اب کھیلوں کی خبریں احمد رضا سے۔
حکومت پاکستان نے پاکستان کرکٹ بورڈ کو بھارت کے ساتھ آئندہ مہینے سری لنکا میں کرکٹ سیریز کھیلنے کی اجازت دے دی ہے۔ پی سی بی کے ترجمان نے بی بی سی کو بتایا کہ حکومت کی طرف سے اجازت کا خط مل گیا ہے۔ ابھی تک دونوں ملکوں نے سیریز کا باضابطہ اعلان نہیں کیا ہے۔ پی سی بی کہتا ہے کہ ایسا بی سی سی آئی کی جانب سے سیریز کھیلنے پر رضامندی سامنے آنے کے بعد ہی کیا جائے گا۔ بھارتی حکومت نے اس بارے میں اب تک کوئی فیصلہ نہیں کیا ہے۔ ناگپور میں کھیلے جانے والے تیسرے ٹیسٹ میچ میں انڈیا نے جنوبی افریقہ کو 124 رن سے ہرایا اور 4 میچوں کی سیریز 2-0 سے جیت لی۔ انڈیا نے جنوبی افریقہ کو جیت کے لیے 310 رن کا ہدف دیا تھا، مگر جنوبی افریقہ کی پوری ٹیم 185 رن پر ڈھیر ہو گئی۔ انڈیا کی طرف سے کامیاب ترین بالر آر ایشوین رہے، جنہوں نے میچ میں مجموعی طور پر 12 کھلاڑیوں کو آؤٹ کیا۔ اور اب ایڈیلیڈ میں کھیلے جانے والے کرکٹ کی تاریخ کے پہلے ڈے اینڈ نائٹ ٹیسٹ میچ کا احوال، جس کے پہلے دن کے کھیل کے اختتام پر آسٹریلیا نے 52 رنز بنائے اور اس کے 2 کھلاڑی آؤٹ تھے۔ اس سے قبل نیوزی لینڈ نے ٹاس جیت کے پہلے بیٹنگ کی، مگر پوری ٹیم 202 رنز کے مجموعی اسکور پر ڈھیر ہو گئی۔ یہ پہلا ٹیسٹ میچ ہے جس میں گلابی رنگ کی گیند استعمال کی جا رہی ہے۔ اور پاکستان اور انگلینڈ کے درمیان T20 انٹرنیشنل سیریز کا دوسرا میچ آج دبئی میں کھیلا جائے گا۔ کل کھیلے جانے والے پہلے T20 انٹرنیشنل میں انگلینڈ نے پاکستان کو 14 رن سے مات دی تھی۔ کولکتہ میں کھیلے جانے والے سہ ملکی U19 کرکٹ ٹورنامنٹ کے 6ٹے میچ میں انڈیا U19 نے افغانستان U19 کو 104 رن سے ہرایا۔ 7 میچوں کے اس ٹورنامنٹ میں انڈیا 4 اور بنگلہ دیش 2 میچز میں فاتح رہا، جبکہ افغانستان کوئی میچ نہیں جیت سکا۔ اور برطانیہ اور بیلجیم آج سے ڈیوس کپ ٹینس کے فائنل مقابلوں میں مد مقابل ہیں۔ یہ مقابلے ایسے وقت میں ہو رہے ہیں جب پیرس میں ہونے والے حملوں کے بعد بیلجیم میں سیکیورٹی انتہائی سخت ہے۔
اور محکمہ موسمیات کے مطابق آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم خشک اور کوئٹہ سمیت ملک کے بالائی علاقوں میں سرد رہے گا، اور آئندہ چند روز میں بھی ان علاقوں میں بارش کا امکان نہیں ہے۔ گزشتہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم خشک رہا، تاہم گلگت بلتستان میں چند مقامات پر ہلکی بارش ہوئی، اور ملک میں کم سے کم درجہ حرارت قلات میں -8 ریکارڈ کیا گیا۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔